नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको इकोनोमिक टाइम्समा भागवत भट्टराईको स्वागत छ। इकोनोमिक टाइम्स अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ। इकोनोमिक टाइम्स सुरु गरौँ हेडलाइन्सबाट। विद्युतीय माध्यमबाट मासिक 56 खर्बभन्दा बढेको कारोबार, 13 महिनामा विद्युतीय कारोबार रकम बढ्यो। चालू पुँजी कर्जा मार्गदर्शनको विरोध गर्दै व्यवसायी सडकमा, उद्योग व्यापार सरकारले किन्न र ब्याज खाएर बस्नलाई व्यवसायको चुनौती। पेट्रोलियम प्रयोग गर्ने सवारी साधनको आयात रोक्न अध्ययन हुँदै, 2030 पछि विद्युतीय सवारी साधन मात्रै हुने। बैङ्कहरू सङ्कटमा पाउने अन्तिम ऋण कडाई गर्दै राष्ट्र बैङ्क, 12 महिना पुरानो अन्तिम ऋणदाता सुविधा सम्बन्धी नीतिगत व्यवस्था परिमार्जन गर्ने तयारी। सरकारले चलाउने कि निजी क्षेत्रले दिने भन्ने विवादले अनुदानमा पाएका 12 करोडका 19 विद्युतीय गाडी 3 वर्षदेखि व्यवहारिसे। गाडी चार्ज गर्न लुम्बिनी विकास कोषले अनुदानकै 14 करोड तयार गरेको, सोलर प्लान्ट पनि प्रयोगविहीन। र दसैँमा रेमिट्यान्सको भर। विद्युतीय भुक्तानीका माध्यमबाट मासिक 56 अर्ब रुपियाँभन्दा बढीको कारोबार हुने थालेको छ। विद्युतीय भुक्तानी प्रतिको सर्वसाधारणको आकर्षण सेवा र विस्तारका बैङ्क तथा वित्तीय संस्थाले देखिएको प्राथमिकताको प्रयोगकर्ताको सङ्ख्यासँगै कारोबार रकम पनि बढ्दै गएको छ। नेपाल राष्ट्र बैङ्कको पछिल्लो तथ्याङ्क अनुसार 2079 साउनमा विद्युतीय भुक्तानीबाट 56 अर्ब 88 करोड 82 लाख रुपियाँ बराबरको कारोबार भएको छ। एक वर्ष अघिको तुलनामा यो कारोबार रकम 57% बढिरहेको छ। 2078 साउनमा विद्युतीय भुक्तानीबाट 36 अर्ब 12 करोड 8 लाख रुपियाँ मासिक कारोबार भएको देखिएको छ। गत असारको तुलनामा भने साउनमा विद्युतीय भुक्तानीको कारोबार थोरै कमी देखिएको छ। असारमा भुक्तानी 62 अर्ब 27 करोड 64 लाख रुपियाँ बराबरको भएको देखिएको छ। असारको खाताबन्दीका कारण पनि अन्य महिनाको तुलनामा कारोबार बढी हुने गर्छ। राष्ट्र बैङ्क अन्तर्गतको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले सरकारको नीति र सर्वसाधारणको आकर्षणको कारण विद्युतीय भुक्तानी कारोबार बढेको बताउनु भएको छ। COVID-19 महामारीपछि विद्युतीय भुक्तानी कारोबार हत्तै बढेको उहाँले बताउनुभयो। विद्युतीय माध्यमबाट मासिक कारोबार निरन्तर बढ्दो, आर्थिक अभियान दैनिकमा समाचार रहेको छ। सरकारले पेट्रोलियम सवारी साधनको प्रयोग रोक्ने विषयमा अध्ययन सुरु गरेको छ। पेट्रोलियम पदार्थको प्रयोग गर्ने सवारीको बढ्दो प्रयोगका कारण ठूलो रकम बाहिरिएको भन्दै, कतिको समयमा यसको आयात रोक्न सकिन्छ भनेर अध्ययन सुरु गरिएको अर्थमन्त्री जनार्दन शर्माले जानकारी गराउनुभएको छ। बिहिबार राजधानीमा सुरु भएको नाडा इबी एक्सपोको उद्घाटन गर्दै उहाँले भन्नुभयो, राजस्व सचिवको नेतृत्वमा एउटा समिति यसबारे अध्ययन गर्दैछ। विद्युतीय सवारी साधनको प्रयोग र प्राथमिकता सन्दर्भमा सरकार विद्यमान नीतिबाट पछाडि नहट्ने भएकोले ढुक्क भएर व्यवसाय गर्न आग्रह गर्नुभयो। सन् 2030 पछि सबै सवारी साधन विद्युतीय मात्रै हुने गरी वातावरण निर्माण गर्नेतर्फ सरकार लागिरहेको पनि उहाँले जानकारी दिनुभएको छ। अहिले वार्षिक 3 खर्ब 4 अर्ब रुपियाँ पेट्रोलियम पदार्थ प्रयोग गर्ने सवारी साधनको आयात भएको अर्थमन्त्री शर्माले बताउँदै, पेट्रोलियम पदार्थ र सवारी साधन आयातकै कारण विदेशी मुद्रा सञ्चित घटेको निष्कर्ष निकाल्दै, सरकारले विगत 6 महिनादेखि मोटरसाइकल, कार, जीप र भ्यान जस्ता सवारी साधनको आयातमा प्रतिबन्ध पनि लगाएको छ। यो प्रतिबन्ध असोज 2028 गतेसम्मका लागि कायम छ। अर्थमन्त्री शर्माले अब हाइड्रोजनबाट चल्ने सवारी साधन प्रयोगलाई पनि प्राथमिकतामा राख्नुपर्ने आवश्यकता आएको बताउनु भएको छ। कार्यक्रममा मन्त्री शर्माले निर्यात बढाएर मात्रै आयात खोल्ने सरकारको योजना रहेको बताउनु भएको छ। बजेट मार्फत घोषणा गरिएको निर्यात अनुदान चालु आर्थिक वर्षको सुरु भएदेखि नै लागू हुने उहाँले स्पष्ट पार्नुभएको छ। पेट्रोलियम प्रयोग गर्ने सवारीको आयात रोक्ने अध्ययन हुँदै, 2030 पछि विद्युतीय सवारी साधन मात्रै हुने गोरखापत्र दैनिकमा समाचार रहेको छ। नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई दिँदै आएको अन्तिम ऋण दाता सुविधामा कडाई गर्ने भएको छ। बैंकहरूले निक्षेपकर्ताको निक्षेप फिर्ता गर्न यस्तो सुविधा लिनुपर्ने हुन्छ। यो बैंकमा आइपरेको वित्तीय संकटको समयमा राष्ट्र बैंकले ल्याउनु पर्ने रेस्क्यू प्याकेज हो। राष्ट्र बैंकले अन्तिम ऋणदाता सुविधा सम्बन्धी विनियमावलीको मस्यौदा तयार पारेको छ। राष्ट्र बैंकले 12 वर्ष पुरानो नीतिगत व्यवस्था खारेज गर्दै नयाँ विनियमावली मार्फत यो व्यवस्था गर्न लागेको हो। अन्तिम ऋणदाता सुविधा दिँदा राष्ट्र बैंकले धितो सुरक्षणको मूल्यमा 50% घटाएर कर्जा दिन सक्ने व्यवस्था प्रस्ताव गरिएको। नयाँ व्यवस्था अनुसार सरकारी सुरक्षण पत्रमा कम्तीमा 10% लगानी तथा आसामी जस्ता सुरक्षणमा कम्तीमा 25% र असल कर्जामा 50% घटाएर सुविधा दिनुपर्ने प्रस्ताव गरिएको छ। अहिले 2067 को नीतिगत व्यवस्थाको धितो सुरक्षणको मूल्याङ्कन गर्ने मात्रै उल्लेख छ। कर्जाको प्रक्रियाको विषयमा केही उल्लेख गरिएको छैन। यस्तै नयाँ व्यवस्था अन्तिम ऋणदाता सुविधा बापतको ऋणको भाका बढीमा 1 वर्षसम्म तोकिएको छ। यस्तो ऋण लिनका लागि 6 महिनाभन्दा बढी लामो प्रक्रिया र राष्ट्र बैङ्कको सञ्चालन समितिबाट पास हुनु पर्ने प्रावधान राखिएको छ। स्थायी तरलता सुविधा, खुला बजार कारोबार, दैनिक तरलता सुविधाले समेत नधान्ने अवस्थामा केन्द्रीय बैंकले यस्तो ऋण दिएको बैंकले उद्धार गर्छ। 11 वर्ष अघि तरलताको चरम अभाव बेहोरेको तत्कालीन भिभोर विकास बैंकलाई राष्ट्र बैंकले 50 करोड रुपियाँको अन्तिम ऋणदाता सुविधा दिएको थियो। बैंकहरूले सङ्कटमा पाउने अन्तिम ऋणमा कडाई गर्दै राष्ट्र बैंक नयाँ पत्रिका दैनिकमा समाचार रहेको छ। थाहा संचार नेटवर्कको इकोनोमिक टाइम्समा आर्थिक समाचार बाँकी छन्, रेडियो सुन्दै गर्नुहोला।
अर्थ समाचार,
आर्थिक विश्लेषण,
व्यवसायिक सीप र अवसर,
उत्पादन, उपभोक्ता र बजार,
अर्थ जगतको प्रष्ट चित्र।
इकोनोमिक टाइम्स थाहा संचार नेटवर्कमा।
इकोनोमिक टाइम्स, पैसा मात्र होइन, सफल व्यवसायका लागि सही सूचना जरुरी छ।
हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। इकोनोमिक टाइम्स अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ। अब बाँकी आर्थिक समाचार। एसियाली विकास बैंक एडिबीले लुम्बिनी विकास कोषलाई अनुदानमा दिएको 12 करोडका 19 विद्युतीय गाडी 3 वर्षदेखि व्यवहारिसे बनेका छन्। 5 बस र 4 भ्यान ट्याक्सी एडिबीले दिएको थियो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बस काठमाडौँ झिकाएर तामझामका साथ उद्घाटन गर्दै भन्नुभएको थियो, नेपालमा विद्युतीय युगको शुभारम्भ भयो। तर प्रधानमन्त्री चढेर उद्घाटन गरेकै बसमा विवाद भयो। चिनिया कम्पनी बियुआइडीले सम्झौता विपरीत भारतमा एसेम्बल बस पठाएको भन्दै पर्यटन मन्त्रालयले अस्वीकार गर्यो। अन्ततः बियुआइडीले ती बस फिर्ता गरेर सम्झौता अनुसारकै पठाइदियो। अहिले 19 वटै गाडी लुम्बिनी कोषको परिसरको विद्युतीय बस पार्कमा थन्किएका छन्। अनुदानका ती सवारी साधन कोषले नै सञ्चालन गर्ने कि निजी क्षेत्रलाई दिने भन्ने विवादले अहिलेसम्म सञ्चालनमा आउन सकेका छैनन्। यता लुम्बिनी विकास कोषलाई एडिबीले अनुदानमा दिएको 5 बस र 14 भ्यान कोषले नै सञ्चालन गर्ने कि निजी क्षेत्रलाई दिने भन्ने विवादमा अन्यल कायमै छ। गत 19 जेठमा तत्कालीन पर्यटन मन्त्री प्रेमबहादुर आलेको प्रस्तावमा कोषाध्यक्ष सिद्धिचरण भट्टराईको संयोजकत्वमा 3 सदस्यीय कार्यविधि निर्माण कार्यदल बनाइएको थियो। सो कार्यदलले कोष आफैले चलाउने राम्रो हुने निष्कर्षसहितको प्रतिवेदन 12 भदौमा हालका पर्यटन मन्त्री जीवन राम श्रेष्ठलाई बुझाएको थियो। तर 2 साता बित्दा समेत कुनै पनि जवाफ आएको छैन। वर्षौँसम्म गाडी प्रयोगविहीन हुँदा कुनै मर्मत गर्नुपर्ने अवस्था पुगेका छन्। लुम्बिनीमा थन्किएका 14 मध्ये 9 वटा भ्यानमा ब्याट्री डाउन र अन्यमा समस्या आएको छ। 9 मध्ये 2 भ्यान समस्या देखिएको छ, एउटा सिसा फुटेको छ। त्यसो त सफ्टवेयर निर्माणका काम पनि बाँकी रहेका छन्। लुम्बिनी प्रदेश यातायात व्यवस्था कार्यालयले बुटोलले 19 वटै गाडी दर्ता गरेर ब्लू बुक र नम्बर प्लेट दिइसकेको छ। सरकारले चलाउन कि निजी क्षेत्रलाई दिने भन्ने विषयमा अझै अन्यल भने कायम देखिएको छ। लप्सीफेदीको स्थानीयले 3 वर्षदेखि सब स्टेसन निर्माणमा अवरोध गरिरहेका छन्। अवरोधका कारण तामाकोशी काठमाडौँ 400 केभी प्रसारण लाइनको 5 वटा टावर निर्माण हुन सकेको छैन। लप्सीफेदी सब स्टेसन निर्माणका लागि 70 जग्गा धनीहरूले 170 रोपनी जग्गा अधिग्रहणका लागि 2074 माघमा मुआब्जाका रकम निर्धारण गरेको थियो। एउटा कित्ताका जग्गा धनी बाहेक अन्य सबैले मुआब्जा तथा आपूर्तिको रकम बुझिसकेका छन्। तर अहिले मानव बस्तीमा सब स्टेसन स्टेशन निर्माण गर्न नहुने भन्दै केही स्थानीयले सब स्टेशन निर्माणमा अवरोध गरिरहेका छन्। सब स्टेशन निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले कार्य सम्पादन सन्तोषजनक नभएपछि नेपाल विद्युत प्राधिकरणले ठेक्का तोडी नयाँ ठेकेदार छनौट गरेको थियो। सुरुमा काम गर्न दिएको स्थानीयले नयाँ ठेकेदार आएपछि काम गर्न अवरोध गरेका छन्। त्यसैले करिब दुई वर्षबाट स्थानीयको अवरोधका कारण सब स्टेशन निर्माणको काम नै सुरु हुन सकेको छैन। तामाकोशी सुनकोशी नदी जलाधार क्षेत्रमा निर्माण भएका जलविद्युत आयोजनाको विद्युतीय मुख्य रूपमै काठमाडौँ उपत्यकामा वितरणका लागि लप्सी फेदीको 400, 220 र 132 केभीका सब स्टेशन निर्माण गर्न लागि हो। रामेछाप, दोलखा, सिन्धुपाल्चोक लगायतका जिल्लामा उत्पादित विद्युत काठमाडौँ उपत्यकामा प्रवाह गर्न तामाकोशी काठमाडौँ 400 केभी प्रसारण लाइन निर्माणाधीन छ। यसै गरी लप्सीबेदी सब स्टेशन उपत्यकामा विद्युत छिराउन चागुनारायण सब स्टेशनसम्म 132 केभी प्रसारण लाइन निर्माण हुँदैछ। चागुनारायणमा 132 केभी सब स्टेशन निर्माणाधीन छ। चागुनारायण सब स्टेसनकै प्याकेजमा लप्सीफेदी सब स्टेसन राखिएको छ, तर अधिग्रहण गरिएका जग्गाको समेत अवरोध हुँदा लप्सीफेदी सब स्टेसन निर्माण पनि अघि बढ्न सकेको छैन। काठमाडौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, शङ्खरापुर नगरपालिकाका मेयर रमेश नपिता लगायतको सम्मिलित टोलीले बिहिबार सब स्टेसन निर्माण स्थलको स्थलगत अवलोकन समेत गरिसकेको छ। पेट्रोलियम टेम्पो हटाएर सफा टेम्पो सञ्चालन गरेका स्वरोजगार व्यवसायीहरूले सरकारले घोषणा गरेको सहुलियत नपाएको गुनासो गरेका छन्। 2056मा सरकारले पेट्रोलबाट चल्ने टेम्पो विस्थापन गर्न कर छुटको नीति ल्याएको थियो, तर पुरानो टेम्पो विस्थापन गरेर सफा टेम्पो ल्याएका कसैले पनि छुट नपाएको उनीहरूले बिहिबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै गुनासो गरेका छन्। त्यस्तै सवारी साधन सञ्चालन हुने पाउने 20 वर्षे सीमा हटाउनुपर्ने पनि उनीहरूको माग रहेको छ। यसलाई वैज्ञानिक र व्यावहारिक बनाउनु पर्ने उनीहरूले बताएका छन्। अहिले ट्राफिक प्रहरीले सडकमा निर्वाध गुडिरहेका सवारी साधनलाई पक्राउ गर्दै यातायात कार्यालय तथा यातायात व्यवस्था विभाग बुझाउने गरेका छन्। पछिल्लो समय यातायात व्यवस्था विभागमा 25 वटा र यातायात कार्यालयमा 2 वटा यस्ता गाडी पक्राउ परेर बसेका छन्। सरको ब्याज र अवैध सामान ओसार पसार विरुद्ध नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले आन्दोलन गर्ने भएको छ। कोरोनाका कारण व्यापार व्यवसायमा गिरावट आएको बेला बैङ्कले ब्याज दर बढाउँदा उद्योगी व्यवसाय मर्कामा परेको भन्दै सङ्घले चरणबद्ध आन्दोलन गर्न लागेको अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताउनु भएको छ। अवैध भन्सार ओसार पसार नियन्त्रण र बैङ्कको चरको ब्याज दर विरुद्ध सङ्घले पत्रकार सम्मेलन मार्फत आन्दोलनको घोषणा गरेको छ। पछिल्लो समय नेपालगञ्जको व्यापार 80% घटेको अध्यक्ष अन्सुरीले बताउनु भएको छ। व्यापार व्यवसाय नभएर ब्याज तिर्न नसकेर धितो राखेर जग्गा जमिन र घर लिलाम हुने अवस्था छ। राष्ट्र बैङ्कको नीतिका कारण व्यापारीहरू मर्नु न बाँच्नु बनाएको छ, उहाँले बताउनु भएको छ। बैङ्कले लगानी र ब्याज दर बढाएर उद्योगिक व्यवसायलाई हैरान पारेकै बेला नेपालगञ्ज भन्सारले अवैध तस्करी रोक्न नसक्दा नेपालगञ्जको व्यापार झनै धराशायी भएको उनीहरूको गुनासो रहेको छ। दसैँ तिहार पर्व नजिकै गर्दा रेमिट्यान्सको आयमा वृद्धि भएसँगै आम नेपालीको आर्थिक क्रियाकलाप पनि चलायमान हुने गरेको छ। अन्य समयको तुलनामा चाडपर्वमा रेमिट्यान्सको आय वृद्धि हुने भएकोले नेपालको आधा जनसङ्ख्याको आर्थिक क्रियाकलाप चलायमान हुने गरेको छ। विशेष गरी दसैँ र तिहारमा रेमिट्यान्सले देशको भन्दा पनि व्यक्तिको आर्थिक हैसियत चलायमान बनाउने गरेको छ। नेपालको सन्दर्भमा कुरा गर्दा आयातलाई आवश्यक विदेशी मुद्राको हिसाब होस् वा आयात गरिएका वस्तु तथा सेवाको खरिद गरेर होस् अर्थतन्त्रलाई रेमिट्यान्सले धानेको देखिन्छ। खर्बौँमा वितरणले रेमिट्यान्स आजसम्म पनि उत्पादनमूलक क्षेत्रमा परिचालन गर्ने भन्दा पनि व्यक्तिगत रूपमा खर्च हुने गरेको छ। अनौपचारिक रूपमा रोजगारका लागि विदेशीको नेपाली युवाको सङ्ख्या 45 लाखभन्दा धेरै रहेको पाइएको छ, तर सरकारबाट श्रम स्वीकृति लिएर जानेको सङ्ख्या कुल 15 लाख रहेको भने वार्षिक 4.5 लाखदेखि 5 लाख नेपाली रोजगारका लागि विदेशी नै गरेको तथ्याङ्क रहेको छ। पछिल्लो समय यो सङ्ख्या वृद्धि भएर 6.5 लाखसम्म पुगेको छ। विगत 1 दशकमा वैदेशिक रोजगारीले झुपडीमा भएको जनतालाई पक्की घर र पक्की घर भएकालाई महलमा बास गराएको छ। आम विपन्न जनताको पक्षबाट हेर्दा वैदेशिक रोजगारीले विपन्नका दिन फर्काएको पनि देखिएको छ। यता नेपाल राष्ट्र बैङ्कले चालू पुँजी कर्जा मार्गदर्शन 2079 राखिएको प्रावधान विरुद्ध मध्य प्रदेशका उद्योग व्यवसाय आन्दोलनमा उत्रेका छन्। नेपाल उद्योग वाणिज्य महासङ्घ मध्य प्रदेशले चालू पुँजी कर्जा मार्गदर्शन सम्बन्धमा निजी क्षेत्रले सरोकार विषयमा विरोध छलफल सहित राष्ट्र बैङ्कले 15 बुधे ज्ञापन पत्र समेत बुझाएको छ। चालू पुँजी कर्जा मार्गदर्शन 2079 राखिएको व्यवस्थालाई सहज र सरलीकृत गर्न उनीहरूले माग गरेका छन्। कोरोना महामारीको असर र विश्व व्यापारमा देखिएको मन्दी बीच स्वदेशी उद्योग व्यापार लयमा फर्किने प्रयत्न गरिरहेकै बेला नेपाल राष्ट्र बैङ्कले एकपछि अर्को प्रावधान ल्याएर उद्योग व्यापार क्षेत्रमा त्रास नै सिर्जना गरेको उनीहरूको आरोप रहेको छ। नेपाल स्टक एक्सचेन्ज लिमिटेड नेप्सेको धितोपत्र कारोबार सम्बन्धी आधिकारिक तथ्याङ्क बिक्री गर्ने बाटो खोलेको छ। नेपाल धितोपत्र बोर्डले नेप्सेले 2 वर्ष अघि पेस गरेको तथ्याङ्क प्रयोग सम्बन्धी कार्यविधि 2077 स्वीकृत प्रदान गर्दै तथ्याङ्क बिक्री गर्ने बाटो खुला गरिदिएको हो। बोर्डका प्रवक्ता रूपेश केसीले बोर्ड सञ्चालक समितिले स्वीकृत गरेर उक्त कार्यविधि नेप्से सञ्चालक समितिमा पारितका लागि लागू गर्न सक्ने जानकारी दिएको छ। उहाँले कार्यविधिमा उल्लेखित शुल्क सम्बन्धी विवरण भने नेप्सेले नै सार्वजनिक गर्न सक्ने बताउनु भएको छ। सरकारले यो वर्ष चाडपर्व अघि नै उखु किसानलाई अनुदान रकम वितरण गरेको छ। 2078-79 चिनी मिललाई उखु बिक्री गरेको महोत्तरीका किसानको खातामा 14 करोड रुपियाँ बढी रकम जम्मा गरेको कोष तथा लेखा नियन्त्रक कार्यालय महोत्तरीका अनुसार यस जिल्लामा रहेका साना ठुला गरी 2 चिनी मिललाई उखु लिएका 11,381 कृषकको खातामा 14,29,63,000 रुपियाँ निकासा गरिएको जनाइएको छ। वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिको लागि पुनः एकीकरण गर्ने गरी सरकारले ल्याएको कार्यक्रम कार्यान्वयनमा आशंका व्यक्त गरिएको छ। वैदेशिक रोजगारीबाट फर्केकालाई पुनः एकीकरण गर्न कार्यक्रमले आर्थिक बाहेकका पक्षमा ध्यान नदिएकोले यसको प्रभावकारितामा आशंका गरिएको। मानव अधिकारका लागि जनमञ्च पिपुल फोरमले बिहिबार राजधानीमा आयोजना गरेको वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिका लागि पुनः एकीकरणका कार्यक्रम सञ्चालन तथा व्यवस्थापन निर्देशिका 2079 कार्यान्वयन विषयक छलफलमा सहभागीले यस सम्बन्धी गुनासो गरेका हुन्। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आत्मनिर्भरताका लागि कृषि उत्पादन कार्यक्रम कार्यान्वयनको तयारीमा जुटेको बताएको छ। यो कार्यक्रम कार्यान्वयन 10 अघि नै सुरु हुने मन्त्रालयले जनाएको छ। यो कार्यक्रम कार्यान्वयनका लागि चालु आर्थिक वर्षमा 10 अर्ब रुपियाँ छुट्याइएको छ। र आजका लागि नेपाल राष्ट्र बैङ्कले तोकेको विदेशी विनिमय दर: अमेरिकी डलर 1 को खरिद दर 129.08 रुपियाँ, बिक्री दर 129.68 रुपियाँ, युरो 1 को खरिद दर 127.57 रुपियाँ, बिक्री दर 128.16 रुपियाँ, पाउन्ड स्टर्लिङ 1 को खरिद दर 146.34 रुपियाँ, बिक्री दर 147.02 रुपियाँ, क्यानोडियन डलर 1 को खरिद दर 95.84 रुपियाँ, बिक्री दर 96.29 रुपियाँ, साउदी अरब रियल 1 को खरिद दर 34.31 रुपियाँ, बिक्री दर 34.47 रुपियाँ, हङकङ डलर 1 को खरिद दर 16.44 रुपियाँ, बिक्री दर 16.52 रुपियाँ, र बहराइन दिनार 1 को खरिद दर 342.39 रुपियाँ, बिक्री दर 34.93 रुपियाँ रहेको छ। थाहा सञ्चार नेटवर्कले काठमाडौँमा तयार पारेको इकोनोमिक टाइम्स यति नै। आजलाई प्राविधिक साथी जयराम नगरकोटीलाई धन्यवाद दिँदै भागवत बिदा हुन्छु। नमस्कार।